आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
कृष्णलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ, कृष्णलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ। मेरो हृदयका मूर्तिहरूलाई ख्रिस्ट हटाई बक्सियो, ख्रिस्ट मेरो राजा मालिक यहाँ राजगारी बक्सियो, विगत दिनहरू फिर्दै गुमाए वर्तमान चढाउँछु, यीशुको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु। आज भोलि भरे भन्दै जीवन यहाँ साउँछ, आज भोलि भरे भन्दै जीवन यहाँ साउँछ, कृष्णलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ, कृष्णलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ। विश्वमा सधैँ म बस्ने होइन बटुवा मात्र हो, यो बाटो फेरि महिने छैन एक तीर्थयात्री हो, विजयी ख्रिस्टको शक्तिले सबै कर्तव्य सुझाउँछु, सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्नेछु। आज भोलि भरे भन्दै जीवन यहाँ स्थाउँछ, आज भोलि भरे भन्दै जीवन यहाँ स्थाउँछ, ख्रिस्तलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ। ख्रिस्तलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आदरणीय प्रिय श्रोता मित्र, येशु ख्रिष्टको नाममा तपाई सबैलाई मेरो जयमसी अनि नमस्कार। अनि तपाईहरूलाई आफ्नै यो तपाईहरूको कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लुका 13 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ सबभन्दा पहिले हामी देख्छौ येशूले मानिसहरूलाई सिकाउनुहुन्छ कि अरूलाई इन्साफ गर्नु होइन तर पश्चाताप गर्नुपर्छ। लुका 13 अध्याय 1 पदमा भनिएको छ, त्यसै बेला त्यहाँ कतिजना उपस्थित थिए जसले ती गालिलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्या गरी तिनीहरूको रगत बलि भइरहेको पशुको रगतसँग मिसाइदिएका थिए। लुका 12 अध्याय 49 59 पदमा येशूले संसारको अन्तको चिन्हहरूको बारेमा सिकाउँदै गर्नुभएको थियो। अब यस खण्डमा येशूले सबै मानिसहरूलाई अहिले नै मौका बाँकी हुँदैमा पश्चाताप गर भनेर जरूरी अर्थ दिनुहुन्छ। यसभन्दा केही बेर अगाडि गलिलबाट आएका कुनै यहुदीहरू मन्दिरमा बलिदान चढ़ाउँदै थिए, जुन बेला यहुदियाका रोमी बड़ा हाकिम पिलातसले तिनीहरूलाई मार्नु भनी हुकुम दिए। यसो गरेर पिलातसले तिनीहरूका रगत बलि भइरहेको येशूको रगतसँग मिसाइदिएका थिए। पिलातसले किन यसो गरे भन्ने थाहा छैन, त्यति मात्र थाहा छ कि पिलातस एकजना निर्दयी मानिस थिए। 2 र 3 पद, तब येशूले तिनीहरूलाई जवाब दिनुभयो, तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा कि तिमीहरू ठान्छौ यी गलिलीहरू अरू सबै गलिलीहरू भन्दा बढी पापी थिए? म तिमीहरूलाई भन्दछु त्यसो होइन, तर तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। पद 1 घटना येशूलाई सुनाइएको थियो। येशूको समयमा धेरै जसो यहुदीहरूले जसमाथि यस्तो दुर्घटना पर्यो त्यो मानिस पापी हो र सो दुर्घटना परमेश्वरबाट त्यसमाथिको सजाय नै हो भनेर सोच्थे, तर येशूले यो कुरा सत्य होइन भनेर सिकाउनुभयो। यी मारिएका गलिलका यहुदीहरू अरू यहुदीहरू भन्दा पापी थिएनन्। वास्तवमा गलिलका ती यहुदीहरूमा परेको आपत्ति सबै यहुदीहरूका लागि एउटा चेतावनी थियो कि तिनीहरूले पश्चाताप गर्दैनन् भनेदेखि त्यस्तै किसिमको आपत्ति तिनीहरूमाथि पनि आइपर्नेछ। पछिबाट धेरै जसो यहुदीहरूले पश्चाताप गरेनन् र रोमी सेनाहरूबाट तिनीहरू नष्ट भए। 4 र 5 पद, अथवा के तिमीहरू ठान्छौ कि 18 जना जो सिलो आममा धरारा ढलेर मरेका थिए कि तिनीहरू सबै यरुसलेम वासीहरूमध्ये बढी अपराधी थिए? त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। यसपछि येशूले अर्को दुर्घटनाको नमूना दिनुभयो जसमा 18 जना मरेका थिए। एउटा धरारा तिनीहरूमा ती ढलेको थियो, तर यरुसलेममा भएका सबै अरू अविश्वासी यहुदीहरू भन्दा यी 18 जना परमेश्वरको दृष्टिमा बढी पापी थिएनन्। यहाँ येशूले भन्न खोज्नु भएको के हो भने, आफ्ना दिनका ती यहुदीहरूले आफ्ना पापहरूको पश्चाताप गरून् ताकि तिनीहरू यस्ता आपत्तिहरूबाट बस्न सकुन्। यसपछि हामी नेभराको रूखको दृष्टान्त देख्छौ जुन अगाडिको छलफलबाटै बढेको थियो। 6 देखि 9 पद, त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो, कुनै मानिसले आफ्नो दागबारीमा एउटा अञ्जीरको बोट अर्थात नेभारको बोट रोपेको थियो। त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो। तब त्यसले मालीलाई भन्यो, 3 वर्ष भयो म यस नेभाराको अञ्जीरको रूखमा फल खोज्दैछु तर पाउँदिन, यसलाई काटेर ढालिदे। यसले जमिन किन उगट्ने? तर मालीले भने, हजुर, यसलाई अझ एक वर्ष रहन दिनुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु, र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईँले त्यसलाई ढालिदिनुहोस्। मित्र, फल बेगरको नेभाराको रूख लाक्षणिक हो र यसले इसरायल राष्ट्र वा यहुदी जातिको प्रतीक गर्दछ। नेभाराको रूख धनीले यस रूखबाट फलको आशा गरेको थियो, तर जब यो रूखमा अर्थात यसमा कुनै फल नलागेकोले गर्दा धनी धेरै निरुत्साह भए। धनीसँग फल लिने निर्विवाद अधिकार थियो र दण्डमा रूखलाई काटी ढाल्ने काममा पनि निर्विवाद अधिकार थियो। इसरायलीहरूलाई परमेश्वरले आशिषहरू दिने प्रतिज्ञा गर्नुभएको थियो यदि तिनीहरू परमेश्वरले तिनीहरूलाई दिनुभएको ज्योतिमा हिँडे, र यदि तिनीहरूले परमेश्वरको ज्योतिको इन्कार गरे तब श्रापको प्रतिज्ञा गर्नुभएको थियो। त्यस राष्ट्रलाई विशेष ध्यान र वास्ता गरिएको थियो। त्यो उर्वरा भूमि थियो, यसले फलहरू फलाउनु पर्ने, तर यसले फलाएन। इसरायलले येशूलाई इन्कार गर्यो। अरू त के तिनीहरूले भने, मती 27:25 पदमा त्यसको रगत हामीमाथि परोस्। इसरायलीहरूले परमेश्वरको दण्डको अनुभव गरे र तिनीहरू विश्वको राष्ट्रको बीचमा छरपट्ट छरि गए। यो कुरा चाखलाग्दो छ कि जबसम्म इसरायलीहरू परमेश्वरले निरन्तर इन्कार गर्ने काम जारी राखेकोले गर्दा तिनीहरू आफ्नो मुलुकमा शान्तिसँग बस्न पाइरहेका छैनन् र पाउने छैनन् पनि। मित्र, यो रूस र अरबहरू राष्ट्रहरूले इसरायललाई थुप्रै सतावट र दुःख दिएको होइन, तर परमेश्वरले तिनीहरूलाई दिएको हो। इसरायल परमेश्वरको चुनिएका जाति हुन्। तिनीहरूलाई कुनै दिन विश्वमा आफ्नो मुलुकमा पूर्ण रूपले फर्काई ल्याउन गइरहनु भएको छ। आज तिनीहरू केही आफ्नो मुलुकमा अविश्वासमा फर्किरहेका छन् र तिनीहरूसँग शान्ति छैन। मित्र, यो चाहिँ विश्वको मामलाहरूमा परमेश्वरको हातको प्रमाण हो। यसपछि हामी देख्छौं येशूले कमजोरी पार्ने आत्मा लागेकी स्त्रीलाई निको पार्नुहुन्छ। 10-14 पदमा, एक सभा दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनु भएको थियो। त्यहाँ एउटी स्त्री थिए जसलाई 18 वर्षदेखि दुर्बल पार्ने दुष्टात्मा लागेको थियो। त्यो कुप्री परेकी थिए र आफै पूर्ण रूपले सिधा हुन सक्दिन थिए। येशूले त्यसलाई देख्नुभयो र बोलाएर भन्नुभयो, ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयो। तब उहाँले त्यसमाथि आफ्नो हात राख्नुभयो र त्यो तुरन्तै सिधा भई र परमेश्वरको प्रशंसा गर्न लागे। सभाघरका शासक क्रोधित भए किनकि येशूले सभामा निको पार्नु भएको थियो र तिनले मानिसहरूलाई भने, काम गर्ने 6 दिन छन्, यसकारण यी 6 दिनभित्र आएर निको हौ, सभा दिनमा होइन। मित्र, यस स्त्रीसँग अति नै नराम्रो कमजोरीको बिमार थियो। तिनी 18 वर्षदेखि शैतानद्वारा कुप्री भएकी थिइन्। आफै सिधा हुन सक्दैन थिइन्। यो अति नै दयनीय दशा थियो, अवस्था थियो। अहिले प्रभुले तिनलाई विश्रामको दिनमा निको पार्नु भएको निम्ति त्यहाँ समस्या खड़ा हुन्छ। 15-16 भनिएको छ, तर प्रभुले जवाब दिनुभयो, कपटी हो, तिमीहरूमध्ये कसले सभा दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु कि गदा फुकाएर पानी खुवाउन लैजाँदैनौ? अब्राम कि यो छोरी जो 18 वर्षसम्म शैतानको बन्धनमा थिए, सभा दिनमा यस बन्धनबाट त्यो मुक्त हुनुपर्ने होइन र? मैले यो कुराको स्वीकार गर्नै पर्छ कि म कति पनि यो कुरा बुझ्न सकिन कि किन यस स्त्रीलाई शैतानले 18 वर्षसम्म बाँधियो। तिनी निश्चय नै अनैतिक स्त्री थिइन्। बरु तिनको यस्तो दयनीय अवस्थामा पनि सभाघरमा नियमित रूपमा जाने गर्थिन्। अनि सभाघरमै डाक्टरको पनि महाडाक्टर येशूले तिनलाई भन्नुभयो, ए नारी, तिमी आफ्नो कमजोरीबाट मुक्त भयो। उहाँले त्यसमाथि आफ्नो हात राख्नुभयो र त्यो तुरन्तै सिधा भएर परमेश्वरको प्रशंसा गरी। तिनको शिरमाथि उहाँको हातको स्पर्श अत्यावश्यक कुरा थिएन, तर यो चाहिँ तिनको विश्वासको लागि सहायता थियो। यो व्यक्तिगत सम्पर्क थियो, अनि उहाँसँग व्यक्तिगत सम्पर्क हाम्रो निम्ति पनि महत्वपूर्ण कुरा हो। सभाघरको शासक वा मालिकले तिनलाई नराम्रो गरी डाँट्यो। वास्तवमा यो स्त्री सभाघरमा निको हुने मनसायले कति पनि आएकी थिएनन्। सभाघरको मालिकको प्रतिक्रिया वास्तवमा अनौठो थियो। यस पीड़ित असहाय स्त्री जो 18 वर्षकोदेखि यस बिमारले जकडेकी थिइन् अहिले मुक्त भएकी थिइन्। तर यस स्त्रीको हालत भन्दा धेरै आफ्नो शासनमा र प्रशासनमा तिनी रुचि लिएका थिए। यी धार्मिक शासकहरूको लागि विश्राम दिनको प्रश्न सबभन्दा महत्वपूर्ण मामला भयो। अनि 17 पदमा भनिएको छ, उहाँले यी कुरा भन्नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्दित भए। यद्यपि मानिसहरूले उहाँका कुरा खुशीसित सुने तापनि उहाँसँग गएको देखिँदैनन्। मित्र अति नै धार्मिक भक्त बन्न खोज्न सम्भव छ, तर उही समयमा कठोर व्यक्ति पनि, यतिसम्म कि येशूलाई आफ्नो जीवनबाट निकालिदिन सक्नुहुन्छ। मित्र, तपाईँलाई बाइबल सम्बन्धी सबै उत्तरहरूको जान्न सक्नुहुन्छ र तर्कमा बहसमा अति नै सिपालु हुन सक्नुहुन्छ, तर खास प्रश्न यो हो कि तपाईँले कहिले येशू प्रभुलाई आफ्नो हृदयमा प्रवेश गर्न दिनुभएको छ। मित्र, यसको निम्ति प्रतिस्थापन वा सट्टा अरू केही कुरा छैन। के तपाईँ शंकाले भरिनु भएको छ? के तपाईँ अन्यलता र दोधारमा पर्नु भएको छ? के तपाईँ जीवनको दुःख कष्टले निहुरिसक्नु भएको छ, कुप्रो हुनु भएको छ? तब येशू ख्रिष्ट कहाँ आफ्नो पापहरू र बोझहरूसँग आउनुहोस्। तपाईँ उहाँका कुनै पनि समयमा आउन सक्नुहुन्छ। उहाँ तयारीको साथ तपाईँको आवश्यकतालाई भेट्न पर्खिरहनु भएको छ। यसपछि हामी देख्छौ रायको बिउ र खमीरको दृष्टान्त। 18-21 पदमा भनिएको छ, तब उहाँले भन्नुभयो, परमेश्वरको राज्य के जस्तो छ, त्यसको तुलना म केसँग गरौं? त्यो रायोको बिउको एउटा दाना जस्तो हो, जो एकजना मानिसले लगेर आफ्नो बारीमा रोप्यो र त्यो बढेर एउटा रूख भयो र आकाशका चरा चुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुड बनाए। फेरि उहाँले भन्नुभयो, परमेश्वरको राज्यलाई म केसँग तुलना गरौं? त्यो खमीर जस्तो हो, जो एउटी स्त्रीले 25 किलो पिठोमा मिसाए र समस्त पिठो खमीर भइहाल्यो। रायोको बिउ चाहिँ लाक्षणिक वा सांकेतिक शब्द हो। यसले इसाईहरू वा इस राज्यको र त्यसको वृद्धि भइरहेको थुप्रै संख्याको संघ संगठन र सम्प्रदायहरूको चाहिँ बाह्य आकृतिको संकेत गर्दछ। रायोको बिउ उम्रेर सानो पौधासम्म बन्छ, तर यहाँ चाहिँ असामान्य वृद्धिको देख्छौ। यो रूखको रूप लिन्छ र त्यसको हाँगामा चरा चुरुङ्गी बास बस्दछ। मित्र, यो असामान्य असाधारण वृद्धि हो, होइन र? आज चर्च वा मण्डली संघ संस्थाहरू र सम्प्रदायहरू अति नै चाँडै चाँडै गरेर बढ़िरहेको छ, जुन वास्तवमा असामान्य वृद्धि हो। तिनीहरूले आफ्नो खास सत्य चरित्र र विशेषताहरूको गुमाए जब तिनीहरू ठूला विशाल बने। यस दृष्टान्तमा रायोको रूखको हाँगामा बास बस्ने चराहरू चाहिँ मुख्य जोड़ दिनुपर्ने कुरा हो। तिनीहरूले चाहिँ शैतानको प्रतिनिधित्व गर्दछ, जो धेरै इसाईहरूमा र मण्डली भनाउँदै धेरै मण्डलीहरूमा सक्रिय छन्। खमीरले सुसमाचारको प्रतिनिधित्व नगरेर यसले दुष्टताको शिक्षा वा दुष्टता सिद्धान्तको प्रतिनिधित्व गर्दछ। खमीरले कहिले पनि बाइबलमा असल कुराको प्रतिनिधित्व गर्न प्रयोग गरिएको छैन। बाइबलमा खमीर शब्द करिब 98 पल्ट प्रयोग भएको देख्छौ। करिब 75 पल्ट पुरानो नियममा र करिब 23 पल्ट नयाँ नियममा उल्लेख भएको देख्छौ। यो जहिले पनि खराब अर्थमा प्रयोग गरिएको छ। यद्यपि धेरै महान परमेश्वरका इमानदारी जनहरूले सोच्दछन् कि खमीरले सुसमाचारको प्रतिनिधित्व गर्दछ, जुन संसारभरि फैलिनेछ र संसारलाई विश्वासमा ल्याउनेछ। तिनीहरू अति नै निरुत्साहमा परेको देखिन्छ, कारण यसले विश्वासमा ल्याउनको सट्टा धेरै चर्चहरूमा मण्डलीहरूमा खराब शिक्षा, झुटो शिक्षा ल्याइरहेको छ, फैलाइरहेको छ। मित्र, ख्रिष्ट पृथ्वीमा फर्की आए आफ्नो राष्ट्रको स्थापना गरूंजेलसम्म त्यहाँ राज्य हुने छैन र शान्ति पनि हुने छैन। संगठित चर्चले उहाँको राज्यको ल्याउन सक्दैन। उहाँको आफ्नै असल समयमा उहाँ स्वयं आइकन आफ्नो राज्यको स्थापना गर्नुहुन्छ। येशू निरन्तर सिकाउने काम जारी राख्नुहुन्छ। जब यरूशलेमतिर उहाँ लाग्नुहुँदा 22 पदमा भनिएको छ, अब शहर शहर र गाउँ गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरूशलेमतिर जानुभयो। येशू निरन्तर यरूशलेमतिर बढ़िरहनु भएको छ। लुकाले हामीलाई पहिले भनिसकेका छन्। लुका 9:51 पदमा, जब उहाँको स्वर्गीय रहणको दिन नजिक आइपुग्यो, तब उहाँले निश्चय गरी यरूशलेमतिरै जानलाई त्यतैतिर मुहार फर्काउनुभयो। अमित्र, उहाँ अहिले यरूशलेमतिर मर्नलाई गइरहनु भएको छ। यो चाहिँ हाम्रो उद्धारकर्ताको अन्तिम यात्रा थियो। 23 पदमा, कुनै एकजनाले उहाँलाई सोध्यो, प्रभु, के उद्धार पाउनेहरू थोरै छन्? धेरैजनाले येशू एउटा अगम वक्ता र आश्चर्य कर्म गर्ने मान्छे हुनुहुन्छ भनी विचार गरे। तापनि थोरैजनाले मसीहा मुक्तिदाता हुनुहुन्छ भनी पत्याए। धेरै जसोले पश्चाताप गरेनन् र उहाँमाथि विश्वास राखेनन्। एकजना मानिसले येशूको पछि थोरैजना मात्र हिँडेको देखेर येशूसँग सोध्यो, के उद्धार पाउनेहरू थोरै छन्? सबै यहुदीहरूले उद्धार पाउनेछन् भन्ने यहुदीहरूको विचार थियो, जस्तो कि आज धेरै परम्परावादी ख्रिस्टियनहरू ख्रिस्टियन परिवारमा जन्मनेहरू विचार गर्दछन्। तर येशूले उहाँमाथि विश्वास गर्नेहरूले मात्र उद्धार पाउँछन् भनी स्पष्ट गरी सिकाउनुभयो। 24 पद, तर उहाँले तिनीहरूलाई भन्नुभयो, साँगुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनभने म तिनीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन् तर सक्ने छैनन्। येशूले सिधै यस प्रश्नको उत्तर दिनु भएन, बरू उहाँले भन्नुभयो, साँगुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि धेरैजना पस्न खोज्नेछन् तर सक्ने छैनन्, अरू कतिजनाले उद्धार पाउनेछन् भनी नसोध, यति मात्र सोध, म आफै नै उद्धार पाउनेछु कि, अरूहरूको लागि फिक्री गर्नुभन्दा पहिले हामी आफू स्वर्गमा जाने बाटोको त्यही साँगुरो ढोकाबाट पसेका छौं कि छैनौं भन्ने निश्चय गर्नुपर्दछ। 25 पद, घरका मालिकले उठेर ढोका बन्द गरिसकेपछि तिमीहरू बाहिर उभिएर यसो भन्दै ढोका ढकढक्याउनेछौ, प्रभु हाम्रो निम्ति ढोका खोल दिनुहोस्, र उनले जवाब दिएर भन्नेछ, तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिन। येशूको भनाइको अर्थ यो हो, स्वर्गमा जानको निम्ति हामी सबै पहिले त्यस साँगुरो ढोकाबाट भित्र पस्नुपर्छ। त्यसभित्र पस्ने सजिलो छैन, पस्नलाई हामीले प्रयत्न गर्नुपर्छ, हामीले ढिलो गर्नु हुँदैन। त्यो ढोका बन्द भएपछि त्यसभित्र पस्ने मौका खत्तम हुन्छ, ढोका खुल्दा हामी भित्र जानुपर्छ, किनभने त्यो बेला हुनेछ जब येशूले आएर त्यो ढोका बन्द गरिदिनुहुनेछ, त्यति बेला त्यसभित्र पस्ने मौका हराइसकेको हुनेछ। येशू फेरि नाउँजेलसम्म मानिसहरूलाई त्यस साँगुरो ढोकाबाट भित्र पस्ने मौका बाँकी नै हुन्छ। पश्चात गर्ने र ख्रिष्टमा विश्वास राख्ने सबैजनाको निम्ति त्यो ढोका अहिलेसम्म खुलिरहेको छ, ढकढक्याउ त तिमीहरूको निम्ति उघारिनेछ, प्रभु भन्नुहुन्छ, तर ढिलो नगरौ, मौका बाँकी हुँदैमा पस्नलाई पूरा गरी प्रयत्न गरौं। जब येशू शक्ति र महिमामा फेरि आउनुहुनेछ तब त्यति बेला धेरैजना त्यस ढोकाबाट भित्र पस्न खोज्नेछन्। त्यति बेला तिनीहरूलाई येशू साँच्ची नै मुक्तिदाता परमेश्वरको पुत्र हुनुहुन्छ भनी याद हुनेछ, तर तिनीहरू भित्र पस्न पाउने छैनन्। तिमीहरू कहाँबाट आएका हो, म चिन्दिन भनेर उहाँले तिनीहरूलाई जवाब दिनुहुनेछ। 26-27 पद, तब तिनीहरू भन्न लाग्नेछौ, हामीले तपाईँकै सामुनी खायौं र पियौं, अनि हाम्रा गल्लीहरूमा तपाईँले शिक्षा दिनु हुन्थ्यो। उनले भन्नेछ, म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ, म जान्दिन, दुष्ट काम गर्ने हो, मबाट दूर हौ। यति बेला मानिसहरूले ख्रिस्टलाई भन्नेछन्, हामीले तपाईँकै सामुनीमा खायौं र तपाईँको सामुनीमा हामी थियौं, हामी मण्डलीमा गयौं, हामी चर्चमा गयौं, हामीले तपाईँको वचन सुन्यौं, हामीले प्रभु प्रभु भनेर तपाईँसँग पुकार गर्यौं। अनि त्यति बेला येशूको पालाका यहुदीहरूले पनि भन्नेछन्, हामी तपाईँ जस्तो यहुदीहरू हौं, हामी अब्राहमका सन्तान हौं, हामी परमेश्वरले चुन्नुभएका जाति हौं, अवश्य स्वर्गीयको राज्यमा हाम्रो लागि ठाउँ राखिएको छ। तर येशूले तिमीहरूलाई सबैलाई भन्नुहुन्छ, तिमीहरूले ममाथि साँचो विश्वास राखेनौ, म तिमीहरूलाई चिन्दिन। 28-30 पद, जब तिमीहरूले अब्राहम, इसाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ, अनि तिमीहरू आफै चाहिँ बाहिर फालिएका हुन्छौ, तब तिमीहरू विलाप गर्नेछौ र दारा किट्नेछौ, मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएर परमेश्वरको राज्यको भोजमा बस्नेछन्, हेर पछिल्लाहरू चाहिँ पहिला हुनेछन् र पहिलाहरू चाहिँ पछिल्ला। अमित्र, येशूले यहुदीहरूलाई भन्नुभयो, जब म फेरि आउँछु तब त्यही दिनमा तिमीहरू रुनेछौ। तिमीहरूले विश्वास नगरेका हुनाले मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएर परमेश्वरको राज्यको भोजमा बस्नेछन्, अर्थात अन्य जातिहरूलाई परमेश्वरको राज्यमा तिमीहरूको ठाउँ दिइनेछ। तिमीहरूले हामी पहिला हौ भनी ठान्यौ, तर अन्त्यमा तिमीहरू पछिल्ला हुनेछौ। तिमीहरूले हामीलाई उद्धार भएको छ भनी ठान्यौ, तर अन्त्यमा तिमीहरू नष्ट हुनेछौ। अनि पद 31-33 पदमा भनिएको छ, त्यसै बेला कोही कोही फरिसीहरूले आएर उहाँलाई भने, यहाँबाट निस्केर जानुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्। उहाँले तिनीहरूलाई भन्नुभयो, गएर त्यस स्याललाई भन, हेर आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिन चाहिँ मेरो कार्य पूर्ण हुनेछ, तापनि आज भोलि र पर्सि पनि म हिँडि नै रहनुपर्छ, किनभने यरुसलम बाहिर कुनै अगमवक्ताको मृत्यु हुन सक्दैन। फरिसीहरूबाट यो चेतावनी दिने काममा वा सावधानी दिलाउने काममा प्रभु येशूले हेरोदलाई स्यालको रूपमा समानता गर्नुभयो। मित्र, मानिस कुनै जनावरबाट आएको होइन, तर कहिले कहिले मानिस आफ्नो जीवन ढाँचा, आफ्नो चरित्र र व्यवहार जनावरको भन्दा गई गुज्रेको देखाउँछ। त्यसकारण उहाँ हेरोदलाई स्यालको दर्जा दिनुहुन्छ, त्यसको चरित्र र व्यवहारलाई हेर्नु भएर। यहाँ हाम्रो प्रभुले आफ्नो उद्धारको, पुनरुत्थानको गुप्त अस्पष्ट योजना वा कार्यक्रमको दिनुहुन्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ, यरुसलेममाथि येशूको बिलाउना, पद 34-35, यरुसलेम, ए यरुसलेम, त अगमवक्ताहरूलाई मार्छस् र त कहाँ पठाएकाहरूलाई ढुंगाले वर्षाउँछस्। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे तर त मानिनस्। हेर, तेरो घर उजाड भएको छ, म तँलाई भन्दछु जबसम्म तैले धन्य हुन परमप्रभुको नाउँमा आउने भन्दैनस् तबसम्म मलाई देख्ने छैनस्। मित्र, फेरि उहाँ आफू मर्न लागिरहनु भएको शहर यरुसलेमको लागि आफ्नो प्रेम, आफ्नो वास्ता, आफ्नो ख्यालको व्यक्त गर्नुहुन्छ। मती 5:35 अनुसार उहाँले त्यस शहरमाथि न्यायको दण्डको घोषणा गर्नुहुन्छ, साथै उहाँ फेरि दोस्रो पल्ट आउनुहुने कुराको घोषणा गर्नुहुन्छ। मित्र, यो कुराको हामी याद राखौं कि हाम्रो प्रभु फेरि दोस्रो पल्ट आइरहनु भएको छ। उहाँले आफ्नो पवित्र धर्मशास्त्र बाइबलमा यो भन्नुभएको छ। प्रभु, आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।